भविष्य संग्रहमा अब समाचारको पालो। सुरुमा भुटानको खबर। गत महिना निर्वाचित स्थानीय निकायमध्ये गप अर्थात् मण्डलहरूलाई राजा तथा प्रधानमन्त्रीले राजधानी थिम्पूमा भेटेका छन्। 3 घन्टे सुझाव भ्रमण भाषणमा प्रधानमन्त्री थिन्लेले मण्डलहरूलाई जनताको सेवक भएर काम गर्नु भने जनताले दिएको विश्वासमा तुषारापात भए कुनै पनि अपराध नभए पनि व्यक्तिगत रूपमा उनीहरूको सबैभन्दा ठुलो असफलता हुने थिन्लेले बताए। उनले मण्डलहरूलाई 10वां पञ्चवर्षीय योजनालाई गाउँ तहसम्म लागू गर्नका लागि सरकारलाई सहयोग गर्नुपर्ने पनि बताए। हरेक सांसदलाई दिइने कन्स्टिट्युएन्सी डेभलपमेन्ट ग्रान्टलाई गाउँको विकासमा उपयुक्त तरिकाले प्रयोग गर्न पनि सुझाए। 205 ब्लकमध्ये 191मा मण्डलहरूको चुनाव सम्पन्न भइसकेको छ, तर अधिकांश पुरानै अनुहारहरू छन्। एकजना मात्र महिला छिन्। त्यस्तै प्रधानमन्त्री थिन्लेले ड्रिग्लाम नाम्जालाई कडाइका साथ गाउँमा लागू गर्न पनि आदेश दिए। थिम्पूमा रहँदा उनीहरूलाई ड्रिग्लाम नाम्जा, स्थानीय निकाय ऐन, केन्द्र सरकारबाट आउने अनुदान, योजना बनाउने तरिका र आर्थिक प्रक्रियाबारे तालिम दिइनेछ। त्यस्तै टासी सुदङमा आयोजित एक विशेष कार्यक्रममा उनीहरूलाई राजाले डार तथा काब्ने प्रदान गरेका छन्। मण्डलहरूलाई सम्बोधन गर्दै राजाले 2008 चुनाव यता भएका केही महत्त्वपूर्ण कामहरूले भुटानमा प्रजातन्त्रको जग बलियो बनाउँदै लगेको बताए। राजाले भुटानको प्रजातन्त्र बलियो बनाउने वा कमजोर बनाउने भन्ने विषय स्थानीय सरकारमा रहने प्रतिनिधिको हुनाले मण्डलहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताए। गेलेफु क्षेत्रीय अस्पतालमा चिकित्सकहरूको अभाव भएको छ, जसले गर्दा त्यहाँ कार्यरत चिकित्सकहरूलाई सेवा पुर्याउन धौधौ परेको छ। बिरामीहरूलाई डाक्टर भेट्न कयौँ घन्टा लाइनमा बस्नुपर्छ। कतिपय अवस्थामा घन्टौँ कुरेर पनि समय अभावका कारण बिरामी डाक्टर नभेटी घर फर्किन बाध्य हुन्छन्। सहरमा जनसङ्ख्या बढ्दै गएका कारण यो समस्या देखिन थालेको स्थानीय बासिन्दा बताउँछन्। सरकारले जनसङ्ख्या वृद्धि दर अनुसार डाक्टरहरूको दरबन्दी बढाएको छैन। म्यानमारबाट आएका एक चिकित्सकले गत जनवरीमा अस्पताल छाडेपछि समस्या अझ बढेको हो। हाल त्यस अस्पतालमा 10 जना डाक्टरहरू कार्यरत छन्। त्यहाँ दैनिक 200 भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन्। भुटान लोटरीको नाम त भुटान र भारतमा बस्ने धेरैलाई सुनेको हुनुपर्छ। गत साल बिजनेस भुटान पत्रिकाले यसमा छिपेको भ्रष्टाचारको जाल खुलाएपछि यो बन्द भएको छ। गत महिना एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री र मन्त्रीहरूले सो पत्रिका र समाचार लेख्ने पत्रकारले राष्ट्रिय स्वार्थ विपरीत समाचार लेखेको आरोप लगाएका थिए। उनीहरूले पत्रकार तेन्जिङ लामसाङलाई भारतको जासुस भएको आरोपसम्म लाए। अहिले भुटान लोटरीलाई भारतका कतिपय राज्यमा समेत प्रतिबन्ध लगाइएको छ। भुटानको रोयल अडिट अथोरिटीले गरेको लेखा परीक्षणका अनुसार 2007 सो लोटरी चलाउने कम्पनीले नोल्ट्रम 264 अर्ब कमाएको थियो। भारतीय समाचारहरूका अनुसार वास्तविक कमाई त्योभन्दा निकै धेरै हुनुपर्छ। बिजनेस भुटान पत्रिकाले पछिल्लो पटक लेखेको छ, लोटरीबाट हुने यो कमाई भुटानले उसको हाल सञ्चालनमा रहेको सबैभन्दा ठुलो जलविद्युत आयोजना तालाको भन्दा 38 गुणा बढी हो। भुटानले तयारी गरे अनुसार 2020 10,000 मेगावाट बिजुली उत्पादन हुनेछ। हालको तालाको आयको आधारमा हेर्ने हो भने त्यो बेला भुटानले समग्र जलविद्युतबाट वार्षिक नोल्ट्रम 70 अर्ब कमाउनेछ। यसरी हेर्दा भुटानले आगामी 2020 समग्र विद्युतबाट कमाउने रकमको 4 गुणा बढी उक्त लोटरीले 2007 नै कमाएको थियो। यसले छर्लङ्ग पार्छ भुटानमा आर्थिक हिनामिना कति भइरहेको छ र हुँदैछ। सत्तारूढ दल ड्रुक फुन्चुम छोक्पाले 2008 चुनाव ताका लागेको ऋण घटाउने प्रयास स्वरूप प्रत्येक सांसदबाट रकम उठाउने निर्णय गरेको छ। 44 सांसदले नोल्ट्रम 55 लाख उठाउनेछन्। मन्त्रीहरूले प्रति व्यक्ति 2 लाख दिनेछन् भने सांसदहरूले प्रति व्यक्ति 1 लाख दिनेछन्। यसबाट पार्टीलाई लागेको 2 करोड ऋण कम गर्न सहयोग पुग्ने नेताहरूले विश्वास लिएका छन्। सभामुख पार्टी सदस्य भए पनि उनलाई सहयोग मागिने छैन। अरूले यसै महिना सो रकम पार्टीमा बुझाउनु पर्नेछ। यसबाहेक सांसद र मन्त्रीहरूले प्रति महिना उनीहरूले पाउने तलबको 10% बुझाउने गरेका छन्। हाल पार्टीको कोषमा 1,45,00,000 रकम छ। पार्टीले सदस्यता शुल्कबाट उठाउने रकमले ऋण तिर्न नसक्ने अवस्था नदेखेपछि यसो गर्न लागेको हो। सुरुमा सदस्यता शुल्क वार्षिक 300 राखे पनि अहिले त्यो घटाएर 100 बनाइएको छ, तर पार्टीको सदस्य सङ्ख्या करिब 0 पुगेको छ। विपक्षी दल पिपल्स डेमोक्रेटिक पार्टीलाई पनि त्यही हाराहारीमा ऋण लागेको छ, तर 2 जना मात्र सांसद भएका कारण सो पार्टीले ऋण तिर्न सकेको छैन। सो पार्टीले राज्यले राजनीतिक दललाई आर्थिक सहयोग दिनुपर्ने सत्तारूढ दलको प्रस्तावलाई अस्वीकार गरेको छ। माथिल्लो सदनले पनि सो प्रस्ताव अस्वीकार गरेको छ। निर्वाचन आयोगले 2012 जुन पहिले सोरुन चुक्त नगरे पार्टीलाई अर्को चुनावमा भाग लिन नदिने घोषणा गरिसकेको छ। नेपाल विद्युत प्राधिकरणले बेलनागी शरणार्थी शिविरमा दिँदै आएको विद्युत बन्द गरेको छ। स्थानीय बासिन्दाले कयौँ घण्टा बत्ती नआउने आए पनि भोल्टेज कम भएका कारण कामै नहुने गुनासो गर्न थालेपछि आपूर्ति बन्द गरेको प्राधिकरणले जनाएको छ। शिविरहरूमा आपूर्ति बन्द गर्नेबारे स्थानीय बासिन्दा र प्राधिकरणबीच हालै सम्झौता भएको थियो। बुधबार र बिहिबार प्राधिकरणका कर्मचारी गएर बेलनागीमा तार काटे अनि मिटर बक्स छुटाए। गर्मीको समय नेपालको तराई क्षेत्रमा विद्युत खपत धेरै हुने गर्छ। अब नेपालको खबर। 2068-69 पुँजीगत तर्फ 72 अर्ब 61 करोड सहित कुल 3,84,90 करोड रुपियाँको आय व्यय विवरण अर्थमन्त्री भरत मोहन अधिकारीले शुक्रबार संसदमा प्रस्तुत गरेका थिए। सरकारले 2,66,61 करोड र वित्तीय व्यवस्था अन्तर्गत 25,72 करोड रुपियाँ विनियोजन गरेको छ। यसै गरी सामा भुक्तानीका लागि 20,30 करोड रुपियाँ विनियोजन गरेको छ। खर्च जुटाउने स्रोतका रूपमा राजस्वबाट 2,41 अर्ब, वैदेशिक अनुदानबाट 70,13 करोड र वैदेशिक ऋणबाट 29,65 करोड रुपियाँ उठाउने योजना सरकारको छ। गत वर्षभन्दा 20% बजेट वृद्धि गरी 5% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य अर्थमन्त्रीको छ, जुन सामान्य देखिए पनि चालु वर्ष जस्तै निजी क्षेत्रको मनोबल वृद्धि हुन नसके उपलब्धि हासिल हुन कठिन छ। ऊर्जा सङ्कट सम्बोधन गर्न गत वर्षको भन्दा झन्डै 11 अर्ब रुपियाँ थप बजेट विनियोजन गरिएको छ। ऊर्जा विकास कम्पनी स्थापना झन्डै दर्जन आयोजनाको सम्भाव्यता अध्ययन, बुढी गण्डकी आयोजना र माथिल्लो तामाकोशीलाई प्राथमिकता दिइएको छ। सरकारले 50 लाखसम्मको साधन सवारी साधन र 1 करोड रुपियाँसम्मको घर किन्दा स्रोत खुलाउनु नपर्ने व्यवस्था गरेको छ। यससँगै बैङ्क तथा वित्तीय संस्थामा रकम जम्मा गर्दा यसअघि स्रोत खुलाउनु पर्ने व्यवस्था रहेकोमा अब हतियार लागु पदार्थ बेचबिखन र आतङ्कवादी गतिविधिबाट आर्जन नगरेको भनी खुलाए पुग्ने भएको छ। यसै गरी विदेशी नागरिकले पनि नेपालमा 2,00,000 अमेरिकी डलर बराबर डलरभन्दा बढीको फ्ल्याट खरिद गर्न पाउने व्यवस्था बजेटमा राखिएको छ। वित्तीय क्षेत्र र घर जग्गा व्यवसायीलाई राहत भए पनि निर्यात बढाउन सक्ने कुनै कार्यक्रम छैनन्, उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीले भने। माओवादीका 2 दर्जन सभासदले 5 बुँदे सहमतिपछि बन्ने सहमतीय सरकारको प्रधानमन्त्री पार्टी महासचिव रामबहादुर थापालाई बनाउन माग गरेका छन्। संविधान सभा भवन नयाँ बानेश्वरमा बिहिबार अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर पोलित ब्युरो सदस्य एवं पूर्व मन्त्री गोपाल खम्बु नेतृत्वको माओवादी जनजाति सभासदहरूले यस्तो माग गरेका हुन्। खम्बु सहित सूर्यमान गुरुङ, ओनसरी घरती, लक्ष्मी गुरुङ लगायत 2 दर्जन माओवादी जनजाति सभासदहरूले प्रचण्डलाई भेटेर अविलम्ब 5 बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। थापालाई प्रधानमन्त्री बनाउन माग गर्नेहरू अधिकांश दाहाल निकट छन्। पछिल्लो समयमा उपाध्यक्ष बाबुराम भट्टराईले संसदीय दलको नेता र प्रधानमन्त्री बनाउनु पर्ने माग उठिरहेको छ। सिन्धुपाल्चोक जिल्लाको गाती गाविसमा 102 मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। देशमा ऊर्जा सङ्कट व्याप्त रहेको अवस्थामा चिलिमे जलविद्युत कम्पनी लिमिटेडद्वारा ₹14 अर्बको लागतमा सन् 2016 पुरा गर्ने लक्ष्यका साथ आगामी वर्षदेखि निर्माण कार्य सुरु गर्न लागेको हो। सो आयोजनाका लागि कर्मचारी सञ्चय कोषले ₹6 अर्ब 21 करोड ऋण लगानी गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ। बाँकी रकम चिलिमे, नेपाल विद्युत प्राधिकरण, जीविस सिन्धुपाल्चोक र सर्वसाधारणको समेत लगानी रहने बताइएको छ। मार्मिङ गाविस स्थित चाकु खोला र भोटेकोसीको सङ्गमस्थलबाट करिब 100 मिटर तल बाँध बनाई भोटेकोसीको पानीलाई 7.2 किलोमिटर सुरुङ मार्गबाट जम्बो स्थित विद्युत गृहमा लगिनेछ। विद्युत आयोजना निर्माण गर्दा जलयात्रालाई बाधा पुग्ने भन्दै केही पर्यटन व्यवसायीको विरोधप्रति लक्षित गर्दै उक्त आयोजना निर्माण गरेपछि जलयात्रालाई अझ राम्रो बनाउने लक्ष्य रहेको प्रबन्ध सञ्चालक घिसिङले बताए। आयोजनाका लागि प्रवेश मार्ग बनाउनु नपर्ने हुँदा लागतमा सस्तो पर्ने र काठमाडौँदेखि 100 किलोमिटरको दूरीमा रहेकाले नजिक पनि पर्दछ। 3 महिना यता 0.5 दर्जनभन्दा बढी बैङ्क तथा वित्तीय संस्था समस्यामा परिसकेका छन्। यीमध्ये कतिपय बन्द भएका छन् भने केहीलाई राष्ट्र बैङ्कले दिएको कर्जाले जोगाएको छ। सर्वसाधारणको बैङ्कप्रतिको विश्वासमा कमी आएको छ। जुन रूपमा बैङ्कमा रकम आउनुपर्ने थियो त्यस रूपबाट आउन सकेको छैन। कतिपय बैङ्कको अवस्था राम्रो भए पनि तरलता अभाव छ भने कतिपयमा सुशासन कमीले समस्या आएको छ। ब्याङ्कलाई ठगीको माध्यम बनाएर करोडौँ घोटाला गर्ने बैङ्करहरू अहिले पनि हिरासतमा छन् कि फरार छन्। निक्षेप फिर्ता लिनेको लाइन लाग्छ कि भन्ने डर बैङ्करहरूलाई छ भने दुःख गरेर कमाएको पैसा डुब्छ कि भन्ने त्रासमा सर्वसाधारण छन्। समग्रमा ब्याङ्किङ क्षेत्र अहिले अत्यन्त तरल अवस्थामा छ। 2046 सालको परिवर्तनपछि सबैभन्दा बढी फस्टाएको र नाफा आर्जन गर्न सक्षम ब्याङ्किङ क्षेत्र अहिले एकाएक यस्तो अवस्थामा पुगेको हो। र अन्तिम समाचार, आन्तरिक गृह कार्य नभएको भन्दै बुधबार स्थगित एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। अध्यक्ष प्रचण्डले बुधबारका लागि डाकिएको केन्द्रीय समिति बैठक उपाध्यक्षद्वय मोहन वैद्य, डाक्टर बाबुराम भट्टराई र महासचिव रामबहादुर थापासँग परामर्श गरी स्थगन गर्नुभएको थियो। त्यसअघि बस्ने भनिएको स्थायी समिति बैठक पनि बस्न सकेन। माओवादीमा कार्यदिशा र कार्यविभाजनमध्ये कुन विषय पहिला निर्णय लिने भन्नेमा अध्यक्ष प्रचण्ड र उपाध्यक्षद्वय वैद्य र भट्टराई बीच मतभेद छ। प्रचण्ड पहिला कार्यदिशा निश्चित गरेपछि मात्र कार्यविभाजनको विषयमा बहस गर्नुपर्ने पक्षमा र उपाध्यक्षद्वय वैद्य र भट्टराई पहिला कार्यविभाजन र त्यसपछि मात्र कार्ययोजनामा केन्द्रित हुनुपर्ने पक्षमा छन्। प्रचण्ड तथा वैद्य र भट्टराई बीच विवाद बढेपछि गत 10 असारमा सुरु भएर गृह कार्यका लागि भन्दै स्थगित भएको बैठक अझै बस्न सकेको छैन। प्रचण्ड र भट्टराई शान्ति र संविधान लेख्नमा केन्द्रित हुनुपर्नेमा एकै ठाउँ रहे पनि बढी अधिकार लिएर दुरुपयोग गरेको भन्दै वैद्य र भट्टराईले प्रचण्ड विरुद्ध मोर्चाबाजी कसेका छन्। कार्य विभाजन गरी नेतृत्व तहका व्यक्तिलाई क्षमता अनुसारको जिम्मेवारी दिनुपर्ने र पार्टीमा सामूहिक पद्धति संस्थागत गर्नुपर्ने वैद्य र भट्टराईको अडान छ। आजलाई समाचार यति नै।